आज विश्व जनसङ्ख्या दिवस। विश्व जनसङ्ख्या दिवस विशेष कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। नेपालको पहाडी तथा ग्रामीण क्षेत्रमा बसाइसराईको अवस्था कस्तो देखिन्छ?
समय यस्तो आइदियो कि मान्छेहरू चाहिँ क्रमशः पहाडलाई छोडेर अब तराईतिर अथवा सहरतिर चाहिँ मान्छेहरू केन्द्रित हुन थाले। तर के भयो भने राज्यले चाहिँ विकास चाहिँ पहाडतिर उकालो चढाइराख्यो, तर मान्छेहरू चाहिँ त्यही सडक प्रयोग गरेर चाहिँ ओह्रालोतिर झरिराख अथवा सहरतिर चाहिँ केन्द्रित भए। धेरै मान्छे चाहिँ तराई झरे र बाँकी मान्छेहरू चाहिँ जस्तो पहाडका चाहिँ सुर्खेत, पोखरा जस्ता सहरहरू, ठुला सहरहरू र काठमाडौँ जस्ता ठाउँहरूमा चाहिँ मान्छे बसाइ सरे।
जनसङ्ख्या विज्ञ तथा पत्रकार चेतन अधिकारीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। हरेक वर्षको जुलाई 11 अर्थात् आजको दिन विश्व जनसङ्ख्या दिवस मनाइन्छ। यसले संसारभरिको जनसङ्ख्या र यसका समस्याहरू बुझाउन मद्दत गर्छ। अहिले हाम्रो देश नेपाल पनि जनसङ्ख्याको एउटा ठूलो र अप्ठ्यारो मोडमा आइपुगेको छ। पछिल्लो जनगणना 2078 नतिजा अनुसार नेपालमा जनसङ्ख्या बढ्ने दर विगत 80 वर्ष यताकै सबैभन्दा कम छ। अहिले नेपालमा दुईवटा ठूला समस्या देखिएका छन्। पहिलो, नयाँ बच्चाहरू जन्मने क्रम निकै घटेको छ। दोस्रो, काम गर्न सक्ने उमेरका लाखौँ युवाहरू पढ्न र कमाउनका लागि विदेश गइरहेका छन्। गाउँघरमा बसाइसराई निकै बढेको छ, जसले गर्दा पहाडका गाउँहरू रित्दै गइरहेका छन् भने सहर र तराईमा मानिसको भिडभाड निकै बढ्दैछ। अहिले नेपालमा इतिहासकै सबैभन्दा धेरै युवाको सङ्ख्या छ। यो देश विकास गर्ने सुनौलो मौका हो, तर राज्यले यी युवालाई देशमै रोजगारी र काम दिन नसक्दा यो अवसर खेर गइरहेको छ। यदि यही अवस्था रहिरहने हो भने केही वर्षपछि नेपालमा युवा घट्ने र वृद्ध वृद्धहरू मात्र धेरै हुने डर बढेको छ। यसले हाम्रो अर्थतन्त्र, शिक्षा र स्वास्थ्य प्रणालीमा धेरै ठूलो असर पार्ने देखिन्छ। नेपालको वर्तमान जनसाङ्ख्यिकीय अवस्था, घट्दो वृद्धि दरका बहुआयामिक असरहरू, युवा पलायनको सङ्कट र आगामी दिनमा राज्यले लिनुपर्ने नीतिगत बाटोका विषयमा केन्द्रित रही जनसङ्ख्या विज्ञ तथा पत्रकार चेतन अधिकारीसँग हामीले कुराकानी गरेका छौँ।
चेतन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कार्यक्रमको सुरुमा मैले यहाँको एउटा विचार भनौँ अथवा त्यो कुनै लेख भनौँ, त्यो कहीँ मैले पढेको थिएँ, त्यहीबाट मैले सुरु गरेँ। पहाडमा जनसङ्ख्या सङ्कट, विकास गाउँ सोझियो, मान्छे सहर, यसको खास कारण?
यसको खास कारण अब अलिकति नेपालको जनसङ्ख्याको बनावटको कुरा गर्नुपर्छ हामीले। अहिले जनसङ्ख्या बनावट र वितरण, कुनै बेला चाहिँ पहाड भरिभराउ थियो जनसङ्ख्याले, नेपालको आधाभन्दा बढी मान्छेहरू पहाडमा बस्थे। करिब यो चाहिँ हाम्रो 30-40 वर्ष अगाडिको चाहिँ कुरा हो यो। त्यतिखेर पहाडको जनसङ्ख्या धेरै थियो, लगभग 55-56% मान्छेहरू पहाडमा बस्थे। तर समय यस्तो आइदियो कि मान्छेहरू चाहिँ क्रमशः पहाडलाई छोडेर अब तराईतिर अथवा सहरतिर चाहिँ मान्छेहरू केन्द्रित हुन थाले। तर के भयो भने राज्यले चाहिँ विकास चाहिँ पहाडतिर उकालो चढाइराख्यो, तर मान्छेहरू चाहिँ त्यही सडक प्रयोग गरेर चाहिँ ओह्रालोतिर झरिराख अथवा सहरतिर चाहिँ केन्द्रित भए। धेरै मान्छे चाहिँ तराई झरे र बाँकी मान्छेहरू चाहिँ जस्तो पहाडका चाहिँ सुर्खेत, पोखरा जस्ता सहरहरू, ठुला सहरहरू र काठमाडौँ जस्ता ठाउँहरूमा चाहिँ मान्छे बसाइ सरे। र अर्को के भयो भने पहाडको पनि तपाईँको चाहिँ गाउँमा, गाउँको सदरमुकाम, पहाडको सहर भनेको चाहिँ गाउँका सदरमुकामहरू हुन् र गाउँबाट सदरमुकामको सहरमा चाहिँ साना सहरहरू चाहिँ मान्छे बसाइ सराई गए। त्यसले गर्दाखेरि चाहिँ के भयो भने अब गाउँको, पहाडको पनि ग्रामीण क्षेत्रमा जनसङ्ख्या सङ्कट निम्तिने क्रममा अथवा हामी त्यतातिर चाहिँ निर्देशित भइरहेका छौँ अहिले।
जे जसरी पहाडमा जुन खालको बसाइसराईको प्रभाव परिरहेको कुरा यहाँले गरिरहँदाखेरि, विकासको एउटा सम्भावना र विकासको जुन गति पहाडमा बढ्दो क्रममा अथवा क्रमिक रूपमा वृद्धि भइरहेको त देखिन्छ नै, तर विकास मात्रै पनि मान्छेको आवश्यकता परिवर्तित भएन भन्ने हिसाबमा पनि त मान्छे सुविधा सम्पन्न सहर अथवा सुविधा सम्पन्न क्षेत्रतिर बसाइसरेका हुन् कि?
तपाईँले भनेको कुरा ठिक हो। मान्छेले हामीले विकास भनेको के बुझिरहेछौँ भने सडक मात्रै बुझिरहेछौँ कि, होइन, सडक पुल जस्ता पूर्वाधारलाई मात्रै हामीले विकास भनेर बुझिरहेका छौँ। र एउटा राज्यले बुझ्नुपर्ने कुरा के हो भने तपाईँको सडकले मात्रै मान्छेको आवश्यकता पुरा गर्दैन क्या, सडकले थप आवश्यकता क्रिएट गर्छ क्या, निर्माण गर्छ क्या सडक पुगे पछाडि। किनभने सडक पुगेपछि मोटर पुग्छ, मोटर पुगेपछि मान्छेले चाहिँ अरू खालका चाहिँ सिप उद्यमहरू केही चाहिँ गर्न चाहन्छ अथवा मान्छेलाई नयाँ खालको चाहिँ केही काम गर्ने वातावरण चाहिन्छ, त्यो वातावरण खोज्छ। जब त्यो हुँदैन भनेपछि मान्छेले के हुन्छ भने त्यही सडकमा पुगेको गाडी चढेर मान्छे चाहिँ अन्त बसाइ सर त्यो ठाउँ छोडेर हिँड्छ क्या। अहिले भएको हाम्रोमा खास त्यही हो। यो चाहिँ के भन्छ भने विश्वमा चाहिँ दुईटा खालका विकासका मोडलहरू छन्। खास गरिकन चाइनिज मोडलले के गर्छ भने तपाईँको गाउँमा चाहिँ जस्तो मानिस अछामको कुनै गाउँमा एउटा चाहिँ दुर्गम गाउँमा चाहिँ राज्यले बाटो पुर्याउन खोज्दैछ, सडक पुर्याउन खोज्दैछ भनेपछि उसले के गर्छ भने सडक पुर्याइसके पछाडि चाहिँ त्यहाँ के गर्छौँ त हामी भनेर पहिला अध्ययन गर्छ है। सडक पुगेपछि गाडी पुग्छ होइन, त्यो गाडी पुगेपछि हामी जाँदा त एक थोक लिएर गइला, फर्किँदाखेरि के लिएर फर्किने त भन्ने पनि उसले चाहिँ पहिले अध्ययन गरेको हुन्छ। र उसले के गर्छ भने त्यस्तो ठाउँमा चाहिँ खास गरी ग्रामीण एरियामा ठुल्ठुला कृषि फार्महरू खोल्छ क्या। ठुल्ठुला कृषि फार्महरू खोलिसके पछाडि उसले त्यहाँबाट चाहिँ के गर्छ भने सडक पुर्याउँछ, त्यस पछाडि त्यहाँ कृषि उत्पादन हुन्छ त्यो उत्पादन लिएर उसले चाहिँ सहरका विभिन्न ठाउँमा बिक्री गर्नको लागि ल्याउँछ। त्यसले गर्दाखेरि के हुन्छ भने त्यहाँ बसेको मान्छे त्यहीँ बस्छ क्या, किनभने उसले चाहिँ हिजो सडक नपुग्दा भन्दा आज सडक पुग्दाखेरि चाहिँ अरू रोजगारी पायो नि त, कृषि फार्म भयो, त्यो चाहिँ के हुन्छ भने तपाईँको त्यसबाट उसले नगद चाहिँ आमदानी गर्न सक्ने भयो। र अर्को युरोपियन मोडल हुन्छ, युरोपियन मोडलले चाहिँ के गर्छ भने पहिला चाहिँ बाटो पुर्याउँछ, त्यस पछाडि अरू के सम्भावना खोज्ने त्यो सम्भावना खोज्न थाल्छ। हामीले चाहिँ दोस्रो मोडल प्रयोग गर्यौँ अहिले, खास गरिकन चाहिँ पहिला सडक पुर्याइहालौँ, पुल पुर्याइहालौँ, अनि त्यस पछाडि के गर्ने हो गरौँला भन्यौँ। तर त्यो बेलासम्म के गर्ने, हामीले के गर्ने हो भनेर सम्भावना अध्ययन गर्दा गर्दै के भइदियो भने त्यो ठाउँबाट चाहिँ मान्छेहरू रितिएर चाहिँ अन्त हिँडिसकेका हुन्छन्, ठाउँ खाली हुन्छ। अहिले हाम्रोमा भएको चाहिँ यो विकासको मोडल र मान्छेको आवश्यकताको चाहिँ हामीले चाहिँ के भने म्याचिङ गर्न अथवा त्यसलाई चाहिँ भेट गराउन नसकेको कारणले गर्दाखेरि चाहिँ यसरी चाहिँ गाउँहरू चाहिँ रित्तो हुने, सहरतिर अथवा तराईतिर चाहिँ मान्छेहरू बढी बसाइ सर्ने क्रम चाहिँ यसरी सुरु भएको, यसरी चाहिँ यो अहिले द्रुत गतिमा बढी भइ पनि राखेको छ।
विश्व जनसङ्ख्या दिवस मनाइरहँदा तपाईँले लामो समयदेखि जनसङ्ख्याको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ, अहिले नेपालको जनसङ्ख्यकीय बनोटमा देखिएका मुख्य परिवर्तनहरू चाहिँ के हुन्?
खास गरिकन म चाहिँ नेपालको जनसङ्ख्या बनोटका मुख्य परिवर्तन भनेर विगत लगभग 8 दशक यता हाम्रोमा चाहिँ जनगणना भएको झन्नै 1 शताब्दी र 20 वर्ष भन्दा बढी भयो होइन। विक्रम सम्वतको 1968 सालदेखि भएको जनगणना हामीले 2078 सालमा चाहिँ सम्पन्न गरेका छौँ। हामीले 12 जनगणना सम्पन्न गर्यौँ, प्रत्येक 10 वर्षमा हुन्छ भनेको 120 वर्ष भयो। र यसमा चाहिँ हाम्रो के उतार चढाव आयो त भन्ने कुरा पनि एउटा तपाईँले जुन जिज्ञासा राख्नुभयो यो एउटा रोचक कुरा हो। नेपालको जनसङ्ख्यामा चाहिँ के कुराहरू चाहिँ परिवर्तन भयो त योमा भन्दाखेरि तपाईँलाई म अलिकति पछाडि के फर्काउँछु भने हाम्रो दोस्रो र तेस्रो जनगणनामा चाहिँ नेपालको जनसङ्ख्या घट्यो है। भनेको चाहिँ हाम्रो 1978 र 1988 जनगणनामा हेर्दाखेरि चाहिँ हाम्रो सुरुका दुई जनगणनामा चाहिँ हाम्रो जनसङ्ख्या वृद्धि दर माइनसमा छ अथवा त्यतिखेर हामी घटेका छौँ नेपालीहरू, पहिला जति थियौँ त्योभन्दा घटेका छौँ। तर के भयो भने त्यसभन्दा यताको भनेको करिब करिब चाहिँ तपाईँको 80 वर्षदेखि यता चाहिँ जनसङ्ख्या हाम्रो चाहिँ बढ्ने दरमा थियो। प्रत्येक वर्ष प्रत्येक दशकमा जनसङ्ख्या द्रुत गतिमा बढ्यो र हामी यस्तो अवस्थामा पुग्यौँ कि 2038 सालतिर त नेपालको जनसङ्ख्या वृद्धि दर चाहिँ 2.6% थियो वार्षिक। त्यो भनेको चाहिँ नेपालको अहिलेसम्मको सबैभन्दा उच्च बिन्दुको चाहिँ वृद्धि दर हो। र त्यस पछाडि पनि हामी चाहिँ 2058 सालसम्म आउँदाखेरि पनि के थियो भने हामी 2.25% ग्रोथ रेटमा थियौँ। र यसलाई चाहिँ के भन्छ भने हाम्रो यो जनसङ्ख्यिक भाषामा के भन्छ भने तपाईँको जनसङ्ख्या वृद्धि दर जब 2% माथि हुन्छ त्यस्तो अवस्थालाई जनसङ्ख्याको द्रुत वृद्धि दरको अवस्था भनिन्छ। हामीले के हुन्छ भने 2% वृद्धि दर भयो भने के हुन्छ भने 1-2% जनसङ्ख्या वार्षिक रूपमा बढेको अवस्थामा 35 वर्षमा त्यो ठाउँको जनसङ्ख्या चाहिँ दोब्बर हुन्छ। मानिलिउँ अहिले हाम्रो जनसङ्ख्या वृद्धि दर 2 छ र हामी अब कहिले नेपालको जनसङ्ख्या 3 करोड छ भने चाहिँ कहिले दोब्बर हुन्छ भन्दाखेरि त्यो चाहिँ करिब 35 वर्ष पछाडि नै दोब्बर हुन्छ। यो भनेको एकदम छिटो नै जनसङ्ख्या वृद्धि दर दोब्बर हुने अवस्था हो। तर हामी कस्तो अवस्थामा आइयो भने 2068 सालमा नेपालमा जनसङ्ख्या वृद्धि दर चाहिँ 81 तपाईँको चाहिँ एकदम तल्लो बिन्दुमा झर्यो क्या। अघिल्लो 58 को दशक भन्दा 68 को दशकमा तल्लो बिन्दुमा झर्यो, त्यतिखेर हाम्रो जनसङ्ख्या वृद्धि दर 1.3% भनेको वार्षिक करिब करिब 101 जना मान्छेहरू चाहिँ हुने अवस्था भयो। तर त्यो अवस्था पनि हाम्रो लामो समय कायम रहेन कि 2078मा आउँदाखेरि त हामी कस्तो अवस्थामा पुग्यौँ भने हामी वार्षिक रूपमा 100 जना मान्छेमा त्यहाँ चाहिँ एकजना मान्छे मुस्किलले एकजना मान्छे मात्रै बढ्ने अवस्थामा पुग्यौँ कि
घट्दो क्रम।
त्यो भनेको के हो भने हाम्रो जनसङ्ख्या वृद्धि दर चाहिँ 0.93% झर्यो। र हाम्रो अघि तपाईँले सोधेको परिवर्तन के हो त भन्दाखेरि सबभन्दा ठुलो परिवर्तन नै हाम्रो जनसङ्ख्याको वृद्धि दर द्रुत गतिमा चाहिँ घट्यो। यो एउटा चाहिँ हाम्रो ठुलो एउटा परिवर्तन हो। दोस्रो परिवर्तन के हो त भन्नुहुन्छ भनेपछि दोस्रो परिवर्तन चाहिँ तपाईँको हाम्रो विगतमा चाहिँ के थियो भने जनसङ्ख्या पहाडमा केन्द्रित थियो क्या। अहिले तपाईँलाई भने मैले झन् 54% मान्छेहरू पहाडमा बस्थे, तर अब अहिले के भयो त ठ्याक्कै स्थिति उल्टिएर अहिले 54% मान्छेहरू चाहिँ मधेसमा बस्न थाले होइन, 40% मान्छेहरू चाहिँ पहाडमा बस्छन् र करिब 6% मान्छेहरू हिमालमा बस्छन्। अहिले हाम्रो यो चाहिँ दोस्रो परिवर्तन हो। र हामीले यसलाई के भन्छौँ भने अब नेपालमा कुनै बेला जनसङ्ख्या वृद्धि समस्याको रूपमा थियो नि त होइन, त्यसकारण जनसङ्ख्या घटाउँ जनसङ्ख्या नियन्त्रण गरौँ भनेर चाहिँ व्यापक रूपमा चाहिँ रेडियोमा विज्ञापन आउने, यही नेपालबाट धेरै विज्ञापन बथ्यो, मान्छेले यस्ता खालको कार्यक्रम ल्याउँथे। तर अहिले भइदियो के भने अब जनसङ्ख्या वृद्धि चाहिँ समस्या होइन नेपालको, अब जनसङ्ख्या वितरण चाहिँ समस्या होइन। भनेको वितरण किन समस्या हो, अहिले त मैले गाउँ र सहरको कुरा गर्नुभयो, जस्तो पहाड खाली हुँदै गए तराई भरिँदै गयो, गाउँ खाली हुँदै गए सहर भरिँदै गए, जनसङ्ख्याको समानुपातिक वितरण चाहिँ अहिले भएको छैन। यो एउटा चाहिँ नेपालको समस्या हो, यो देखिएको परिवर्तन हो। अर्को परिवर्तन के हो भन्नुहुन्छ भने कुनै बेला चाहिँ नेपालमा बालबालिकाको संख्या चाहिँ 42-43% हुन्थ्यो टोटल पपुलेसनमा, 42-43% 48 सालसम्मको स्थिति हेर्नु भने झन् 43% मान्छेहरू चाहिँ बालबालिका थिए होइन। अब अहिले चाहिँ के भइदियो भने युवाहरूको जनसङ्ख्या बढो भनेको हामी जनसङ्ख्या लाभांशको अवस्थामा छौँ अहिले, यो पनि एउटा हाम्रो चाहिँ ठुलो उपलब्धि हो। र अहिले बच्चाहरूको संख्या लगभग 27% मात्रै छ जनसङ्ख्यामा। अब अर्को के भन्नुहुन्छ भनेपछि ज्येष्ठ नागरिकहरू संख्या बढो, स्वास्थ्यको सुविधा शिक्षाको सुविधा होइन अरू यातायात सञ्चार आदि इत्यादिले गर्दाखेरि मान्छेको चाहिँ के भने जीवन प्रत्याशा चाहिँ बढो क्या, आयु बढो क्या मान्छेको। अहिले नेपालीको सदर आयु चाहिँ 71 वर्ष पुगेको छ, 71 वर्ष आयु पुग्यो भने चाहिँ हाम्रो के भने बुढाबुढीको जनसङ्ख्या बढो, ज्येष्ठ नागरिक जनसङ्ख्या बढो। अहिले तपाईँले 60 वर्षभन्दा माथिको जनसङ्ख्या हेर्नु भने 10% छ। यो जनसङ्ख्या चाहिँ अघिल्लो भनेको झन् 30 लाख मान्छेहरू चाहिँ अहिले 60 वर्षभन्दा माथिको उमेरका छन् नेपालीहरू। र अघिल्लो दशकमा हेर्नु भने 68 को दशकमा हेर्नु भने यो जनसङ्ख्या लगभग 15 लाख मात्रै थियो, भनेको बुढाबुढीको वृद्धि दर चाहिँ अहिले चाहिँ तपाईँको 1 दशकमा दोब्बरभन्दा बढी भइरहेको छ। र उनीहरूको वृद्धि दर चाहिँ अघि हामीले 0.93 औषध वृद्धि दर भन्यौँ, तर ज्येष्ठ नागरिकको वृद्धि दर हेर्नुभयो भने चाहिँ तपाईँले त्यहाँ 3% बढी छ। यस्ता खालका चाहिँ सो मेनी धेरैवटा परिवर्तनहरू भएका छन्। र अर्को एउटा परिवर्तन के भने हाम्रो 1 दशकमा 68-78 को दशकमा 11 लाख बच्चाहरू चाहिँ घटेका छन्। त्यस कारणले चाहिँ के भने हाम्रो जनसङ्ख्यिक संरचनामा होल रूपमै हामी चाहिँ अब एकदमै नयाँ फ्रेममा चाहिँ सो भइरहेका छौँ क्या अहिले।
यहाँले कुराकानी क्रममा जन्मदर घट्दो क्रममा रहेको र जुन ज्येष्ठ नागरिकको संख्या बढ्दो क्रममा रहेको तथ्याङ्कको कुरा यहाँले विश्लेषण गर्नुभयो। यो बदलिदो चित्रले हाम्रो भविष्यको समाज कस्तो हुने संकेत गर्छ?
अब हाम्रो चाहिँ यो बदलिदो चित्रले चाहिँ नेपाल कता जाँदैछ त भन्ने कुरा चाहिँ एउटा सबैलाई चाहिँ एउटा वाट भन्ने एउटा यसमा चाहिँ क्वेसन हुन्छ। अहिले अघि मैले तपाईँलाई भने हामी चाहिँ अहिले जनसङ्ख्या लाभांशको अवस्थामा छौँ। यसलाई चाहिँ के भनिन्छ भने एकदमै संसारमा अथवा कुनै पनि देशको जनसङ्ख्यामा एकदम दुर्लभ अवसरको रूपमा मानिन्छ क्या यसलाई। जनसङ्ख्या लाभांश हुनु भनेको चाहिँ धेरै राम्रो कुरा हो। तर यो समय चाहिँ कति हो त भन्दा नेपालमा चाहिँ हाम्रो विभिन्न इन्डिकेटरलाई केलाउँदाखेरि चाहिँ करिब करिब 55 वर्ष चाहिँ नेपालले त्यो समय पाएको र त्यो समय विश्वका चाहिँ एसियन टाइगर भन्ने देशहरू तपाईँको मलेसिया भन्नुहोस् अथवा चाहिँ कोरिया भन्नुहोस् अथवा जापान भन्नुहोस् होइन, यी देशहरू चाहिँ यही पपुलेसन डिभिडेन्डकै अवस्थामा चाहिँ उनीहरूले विकासमा कायाकल्प गरेका हुन्, प्रति व्यक्ति आयहरू एकदम वातै बढाएका हुन्, आर्थिक रूपमा समृद्ध भएका हुन् होइन। तर यो समय त सधैँ रहँदैन, मान्छे त बुढो हुन्छ। ज अहिले तपाईँलाई मैले भने 11 लाख बच्चा त घटिसके, अब त्यो हुर्किने क्रम पनि 11 लाख नै घट्दै घट्दै जाने हो नि त। अनि त्यस पछाडि के भने अब हामी चाहिँ बिस्तारै अब के छ भने तपाईँको एजिङ सोसाइटीमा ज्येष्ठ नागरिक समाजतिर चाहिँ हामी प्रवेश गर्दैछौँ। अहिले हाम्रो चाहिँ 10% जनसङ्ख्या छ र 2028 चाहिँ यो 14% पुग्छ भन्ने अनुमान गरिएको छ। अहिले हामी 2026 रनिङ गर्दैछौँ होइन, 2028 चाहिँ हाम्रो नेपालको पपुलेसन चाहिँ 14% पपुलेसन चाहिँ 60 वर्षभन्दा माथिको हुन्छ र त्यस पछाडि गर्दै गर्दै लगेर लगभग हामी सन् 2047 सालसम्म चाहिँ हामी एउटा चाहिँ वृद्ध समाजमा चाहिँ परिणत हुन्छ नेपाल चाहिँ। यसमा चाहिँ हाम्रा घर घरमा हाम्रो समाजमा सबै चाहिँ अब ज्येष्ठ नागरिकहरू चाहिँ हुने सम्भावना होइन, यो चाहिँ प्रष्ट चित्र चाहिँ यही हाम्रो जनसङ्ख्या बनावटले चाहिँ यसै भन्छ, हामी त्यतै जाँदैछौँ।
चेतन सर, यहाँले खोज तथा अनुसन्धानका क्रममा नेपालका विभिन्न दुर्गम र ग्रामीण भेगको स्थलगत अध्ययन गर्नुभएको छ, त्यहाँ पुगेर त्यहाँको वास्तविकता पनि हेरिरहनु भएको छ। गाउँहरू पातलिँदै जानु र सुगम वा सहरी क्षेत्रमा जनघनत्व तीव्र रूपमा बढ्नुका मुख्य कारणहरू चाहिँ के हुन्?
अब यो एउटा के कुरा चाहिँ तपाईँको बसाइँ सराई हो। अब यो बसाइँ सराई रोकेर रोक्ने कुरा पनि भएन क्या, रोक्न पनि मिल्दैन। संसारभरि छ नि त बसाइँ सराई त। अमेरिकाको मान्छे अस्ट्रेलिया जान्छ होइन, त्यहाँ त नपुग्दो केही नहुनु पर्ने। अस्ट्रेलियाको मान्छे बेलायत जान्छ, बेलायतको मान्छे युरोपको अर्को देश जर्मनी आउला। त्यस्तै हाम्रो पनि मान्छे चाहिँ हामी के भन्दैछौँ भने गाउँबाट सहर आउँछ अथवा गाउँबाट नगरपालिकातिर आउँछ, नगरपालिकाबाट चाहिँ महानगरपालिकातिर आउला भन्ने हाम्रो चाहिँ कल्पना त्यस्तो छ नि त। तर कतिपय अवस्थामा चाहिँ मान्छे हाम्रो बसाइँ सराईका विभिन्न टेन्डेन्सीहरू छन् क्या। पहिला तपाईँले जुन गाउँको कुरा गर्नुभयो त्यो गाउँको कुरा मैले गर्छु। बसाइँ सराई खास गरिकन तपाईँले विगतको हाम्रो बसाइँ सराई हेर्नुभयो भने मान्छे एउटा सर्भाइभलको लागि क्या मात्नको लागि चाहिँ बसाइँ सर्थे। पहाडमा खान पुगेन, तराईमा खान पाइन्छ भनेर मान्छे चाहिँ त्यतिखेर बसाइँ सराई। तर अब अहिले बसाइँ सराई गर्ने मान्छेको मकसद चाहिँ बदलिएको छ। अहिले चाहिँ मान्छे बसाइँ सर्नलाई रोजगारीको खोजीमा बसाइँ सर्छ मान्छे, आर्थिक उन्नतिको खोजीमा बसाइँ सर्छ मान्छे, पढ्नको लागि बसाइँ सर्छ मान्छे, अरू सुविधाको लागि स्वास्थ्यको लागि बसाइँ सर्छ मान्छे, अनि आफ्नो सन्तानको भविष्यको लागि बसाइँ सर्छ मान्छे। अब अहिले बसाइँ सराईका चाहिँ विविध आयामहरू चाहिँ थपिएका छ। पहिला चाहिँ हामीले खालि जीविकाको लागि मात्रै भन्थ्यौँ, तर अब अहिले चाहिँ एउटा चाहिँ सम्पन्न राम्रो शिक्षित जीवनयापनको लागि पनि मान्छेले बसाइँ सर्छ र यसलाई चाहिँ हामीले छोटकरीमा भन्दाखेरि अवसरको लागि मान्छे बसाइँ सरिरहेको छ अहिले। र तपाईँले सुन्नुभएको छ नि मान्छे पहिला गाउँबाट सहरबाट विदेश बसाइँ सर्ने गर्ने चाहिँ यस्तो चलन। अनि अब गाउँ चाहिँ रीतिया छन् नि त भन्नु हो, गाउँ चाहिँ तपाईँको अहिले हामीले चाहिँ युवा त प्रशस्त छन् भन्यो। नेपालको जनसङ्ख्यामा अहिले 15-64 वर्ष त काम गरेर खान सक्ने उमेरको जनसङ्ख्या 65% छ। तपाईँले युवाको मात्रै जनसङ्ख्या हेर्नु भने झन् 42% माथि छ। तर तिमी युवा कहाँ छन् त अहिले? गाउँमा त छैन, तपाईँले भन्नु गाउँमा त छैन युवा। अहिले गाउँलाई चाहिँ के भनिन्छ भने युथलेस एन्ड टुथलेस भनिन्छ क्या गाउँलाई, भनेको चाहिँ युवा पनि छैनन्, दाँत भएका मान्छे पनि छैन अरे क्या। युथलेस एन्ड टुथलेस भइरहेछन् गाउँहरू अहिले। एउटा गाउँ चाहिँ उजाड लाग्दो बिरानो भइरहेको छ। र तपाईँलाई भने कि मान्छेहरू यदि गाउँमै सहरमा पाइने अवसर गाउँमै थियो भने गाउँमै अडिन्थ्यो होला, विदेशमा पाइने अवसर स्वदेशमै पाइन्थ्यो भने मान्छे स्वदेशमै रहन्थ्यो होला। त्यसकारण चाहिँ अब अहिले चाहिँ मान्छेले चाहिँ तपाईँको मोबाइलमा संसार एकैचोटि यहीँबाट देखिरहेको हुन्छ र त्यहाँको सुविधा उसले उपभोग गर्न चाहन्छ। त्यहाँका तपाईँको उमेरको मान्छेले चाहिँ युरोपमा के गरिरहेको छ भन्ने कुरा तपाईँले यहाँ हेर्नुहुन्छ र त्यो उमेरमा म पनि त्यस्तै गर्न चाहन्छु भनेर तपाईँ चाहिँ त्यही सुविधाको खोजी गर्दै गर्दै अथवा त्यही अवसरको खोजी गर्दै गर्दै त्यहाँसम्म भौतारिनु हुन्छ क्या। बसाइँ सराई चाहिँ त्यसकारण गाउँको मान्छेले सहरको मान्छेको जीवनशैली हेर्ला, सहरको मान्छेले विदेशको मान्छेको जीवनशैली हेर्ला, यसरी चाहिँ एउटा चेनको रूपमा चाहिँ विकास भएर चाहिँ बसाइँ सराई चाहिँ गाउँबाट सहर, सहरबाट विदेश भएको कारणले गर्दाखेरि चाहिँ गाउँहरू रीतिया हुन् र मान्छे खास गरिकन अवसरको खोजीमा आज बेटर लाइफको लागि चाहिँ मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहेको हुन्छ।
मानिसहरू अवसर र सेवा सुविधाको खोजीमा स्थानान्तरण हुनु स्वाभाविक प्रक्रिया हो, तर यसरी ग्रामीण क्षेत्र युवाविहीन बन्दै जाँदा हाम्रो कृषि प्रणाली, आर्थिक तथा सामाजिक सुरक्षामा कस्तो दीर्घकालीन असर परिरहेको देखिन्छ?
अब यो त बडो राम्रो क्वेसन पनि गर्नुभयो। अब मैले चाहिँ के भन्छु भने अहिले गाउँको कृषि उत्पादन चाहिँ हाम्रो महिलाकरण र बुढौलीकरण भएको छ। किन भन्दाखेरि चाहिँ विदेश जाने चाहिँ महिलाको संख्या पनि छ, तर त्यसको तुलनामा पुरुषको संख्या चाहिँ अत्याधिक छ। हामीले चाहिँ नेसनल राष्ट्रिय रूपमा औसत रूपमा हेऱ्यौँ भने 17% महिलाहरू चाहिँ वैदेशिक रोजगारीमा छन्, 83% पुरुषहरू चाहिँ वैदेशिक रोजगारीमा छन्। कुल विदेश गएका मान्छेलाई चाहिँ हामीले महिला र पुरुषको भाग लायौँ भने त्यसो हुँदाखेरि अहिले गाउँको कृषि कसले थामेको छ त भन्दाखेरि महिलाले थामेको छ। गाउँको कृषि कसले थामेको छ त भन्दाखेरि ज्येष्ठ नागरिकले थामेका छन्। अब यसले गर्दाखेरि के भइदियो भने तपाईँको चाहिँ हामीले बाँझा खेतहरू, बाँझा बारीहरू होइन, मुरीका मुरी धान फल्ने चाहिँ भैँसीहरू अहिले बाँझा छन् नि त, अथवा बिघा बिघाको जमिन बाँझा छन् नि त। त्यो भनेको के हो भने मान्छे चाहिँ अब त्यहाँ खेतीपाती गर्ने मान्छेको संख्या चाहिँ रहे। हामीले अघि भन्यौँ गाउँहरू रित्ता भए, गाउँ रित्ता भएपछि गाउँमा के छिरो त भन्दाखेरि बाँदर छिरो। अहिले तपाईँले संसदमा, सदनमा, सडकमा, विभिन्न चाहिँ प्रशासन कार्यालयमा बाँदरका विषयका डेलिगेसन, बाँदरका विषयका बहस, बाँदरका विषयमा सरकारको ध्यानाकर्षण सुनिरहेका छौँ। त्यो चाहिँ किन भइरहेको छ भन्दाखेरि मान्छेहरू सहर पसे, गाउँ बाँदरहरू चाहिँ जङ्गलबाट गाउँ पसे। यस्तै गर्दाखेरि चाहिँ के भने कृषि उत्पादनतिर मान्छेको चाहिँ रुचि छैन होइन, एक त खेती गर्ने मान्छे छैन, दोस्रो चाहिँ दुःख जिल्लो गरेर खेती लगाइहाल्यो भने पनि त्यो चाहिँ पाक्न सक्ने, त्यसलाई पकाउने, भित्र्याउने अवस्था बसाएर चाहिँ बाँदरले दिइरहेको छैन। त्यसले गर्दाखेरि चाहिँ हाम्रा खेतबारीहरू बाँझा भए, मानवीय स्रोत त्यहाँ छैन, हामीले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्न सकिरहेका छैनौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो खेतबारी चाहिँ बाँझियो। अब यसको असर के पर्यो त अलिकति यसलाई पनि एक वाक्य भनिहालौँ होइन, यसको असर के पर्यो भन्दाखेरि हाम्रो पहाडको खेत बाँझा भए, तराईमा मान्छे सरे, तराईमा जथाभावी मान्छेले घर बनाए र खेती हुने ठाउँमा पनि घरै गर्छन्। त्यसले गर्दाखेरि हाम्रो कृषि उत्पादन चाहिँ घट्छ। कृषि उत्पादन घटेपछि के गर्नु पर्यो, मान्छे त पालिनु पर्यो, अनि हामीले विदेशबाट चाहिँ अन्न किन्नुपर्ने चाहिँ ठुलो बाध्यतामा चाहिँ हामी छौँ। यसले चाहिँ हामीलाई दुईतर्फी रूपमा असर गरिरहेको छ।
पहाडी तथा ग्रामीण क्षेत्रबाट भइरहेको यो तीव्र बसाइसरालाई रोक्न वा सन्तुलनमा ल्याउन हाम्रा विकासका मोडलहरू कहानी र सुधार गर्नुपर्ने देख्नुहुन्छ।
अब मलाई चाहिँ के लाग्छ भने जस्तो हामीले पहाडमा चाहिँ विकास त पुर्यायो, विकास भन्नाले मैले फेरि तपाईँलाई भन्छु है, मैले विकास भनेको चाहिँ हामीले सडक र पुललाई मात्रै मानेको छौँ, यो चाहिँ विकास हो भनिरहेको छौँ हामी। तर के भने मान्छेको चाहिँ मानवीय विकासको कुरा पनि होला, मान्छेलाई चाहिँ नि अब अर्को रुचिको कुरा पनि होला, रोजगारीको चाहिँ उद्योग धन्दा खोल्ने कुरा पनि होला होइन। यो कुरामा चाहिँ राज्य चुकिरहेको छ। जस्तो एकछिनको लागि हामीले किन मेडिकल कलेजहरू चाहिँ सब सहरमा र तराई क्षेत्र मात्रै खोलिरहेको छौँ त, हामीले पहाडका केही ठाउँहरू चाहिँ मेडिकल कलेज खोलौँ न त, त्यो भयो भने त के होला, त्यहाँ चाहिँ तपाईँको पढ्नलाई तराईबाट पनि मान्छे जालान्, त्यहाँ चाहिँ मान्छेले घरबार गर्लान् बस्लान्, त्यसले त बसाइसरालाई एउटा लेभलमा त त्यहाँ कन्ट्रोल गर्छ नि त। जस्तो उदाहरणको लागि तपाईँको जुम्लामा हेर्नुहोस् त, त्यहाँ जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ नि त, जुम्लाको जनसङ्ख्या वृद्धि दर उच्च छ, त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाहिँ मान्छेलाई के कन्फिडेन्ट दियो भनेपछि हामीले उपचार गर्न पनि यहीँ पाउँछौँ, राम्रो उपचार यहीँ पाउँछौँ, डक्टर पढ्न यहीँ पाउँछौँ, त्यत्रो ठुलो चाहिँ अब त्यहाँ पढ्न आउने विद्यार्थी भएर हामीले छात्रावास होस्टलहरू चाहिँ सञ्चालन गर्न, अरू रोजगारीका चाहिँ अप्सनहरू पनि त्यहाँ निस्कियो होला नि त। त्यस्तै गरेर हामीले चाहिँ पहाडी कृषि आधारित उद्योगहरू, ठुल्ठुला उद्योगहरू चाहिँ खोल्ने हो भने त्यसलाई चाहिँ हामीले बसाइसराई चाहिँ केही हदसम्म रोकिन सक्छ। र फेरि बसाइसरालाई चाहिँ मैले के कन्ट्रोल गर्नुपर्छ भन्दिनँ कि, बसाइसराई चाहिँ दुईतर्फी हुनुपर्छ, त्यो भयो भने बल्ल सन्तुलन हुन्छ।
भनेपछि त्यसमा अवसरको पनि समानुपातिक वितरण हुनु पर्यो, अवसरको वितरण सँगसँगै समानुपातिक अवसरको सिर्जना पनि
राज्यले गर्नु पर्यो। जस्तो पहाडमा ठुल्ठुलो तपाईँको उद्योग खोलिदिनुहोस् त, मानिलिनु ठुल्ठुला उद्योग खोलिदिनुहोस् त, मान्छे चाहिँ तपाईँको अन्तबाट रोजगारी गर्न त्यहाँ जान्छन् नि। तपाईँलाई एउटा उदाहरण भनौँ, तपाईँको चाहिँ हुम्ला जिल्ला चाहिँ विकट हिमाली जिल्ला, तपाईँ त्यहाँ हुम्लाको चाहिँ रेकर्ड हेर्नुभयो भने अहिले कहाँबाट देख्नुहुन्छ, धनकुटाबाट मान्छे बसेसर हुम्ला गएको छ, धरानबाट बसेसर मान्छे हुम्ला गएको छ, झापाबाट बसेसर मान्छे हुम्ला गएको छ, नेपालबाट बसेसर मान्छे हुम्ला गएको छ, किन गएको होला, त्यहाँ एउटा अवसर छ। त्यो अवसर भनेको के हो भने त्यो हुम्लाको बासिन्दालाई ताकालाकोटमा गएर चाहिँ रोजगारी गर्ने अवसर छ, त्यहाँ मान्छेले चाहिँ 1.5 लाख रुपियाँ चाहिँ कमाउँछ। त्यही अवसर पाइन्छ भनेर मान्छे चाहिँ के भने अब पूर्वका विभिन्न ठाउँबाट पनि हुम्लासम्म मान्छे बसेसर गएका छन् नि। त्यसले के देखाउँछ भने हामीलाई अवसर भयो भने त मान्छेले हिमाल पहाड नबन्ने रहेछ नि त, सुविधा सम्पूर्ण ठाउँको मान्छे पनि हिमाली जिल्ला विकट जिल्ला पनि त बसेसर जाँदो रहेछ नि त। तपाईँले त्यहाँ आर्थिक अवसर चाहिँ सिर्जना गरिदिनु पर्यो क्या, यो काम चाहिँ राज्यको, यो दायित्व राज्यको, या चाहिँ राज्यले त्यस्तो खालको अवसर सिर्जना गर्ने लागि पब्लिकलाई चाहिँ एउटा वातावरण बनाइदिनु पर्यो, त्यो भयो भने त मान्छे त स्वतः गइहाल्छ।
दैनिक हजारौं संख्यामा ऊर्जावान युवा श्रम शक्ति र विद्यार्थीहरू बाहिरिने क्रम अहिले पनि जारी छ। यो जनशक्ति पलायनलाई रोकेर देशकै आर्थिक विकासमा जोड्न राज्यको जनसङ्ख्या नीतिले कुन कुन कुरालाई प्राथमिकता दिनुपर्छ?
नेपालको जनसङ्ख्या नीति 2081 लागू अहिले कार्यान्वयनमा छ होइन। अब यस कुराले चाहिँ युवाको पलायनलाई रोक्ने चाहिँ भन्या छ, तर कसरी रोक्ने भन्ने कुरा चाहिँ भन्या छैन। अब सरदर औसत तपाईँको एउटा गाउँपालिकादेखि सङ्घीय सरकारको चाहिँ नीति कार्यक्रम हेर्नुभयो भने उसले चाहिँ युवालाई रोजगारी सिर्जना गरिनेछ, विदेशबाट फर्केका युवालाई चाहिँ यहाँ सहुलियत दरमा ऋण प्रदान गरिनेछ, यो कमन ल्याङ्ग्वेजमा सबैतिर भएको छ। तर के भने अब पहिलो कुरो त हाम्रा युवाहरू किन पलायन भइरहेका छन् भन्ने कुरा चाहिँ राज्यसँग एउटा ठुलो अनुसन्धान हुनु पर्यो होइन। युवाहरूको चाहना के छ त, उनीहरू के पढ्न चाहन्छन् अथवा के काम गर्न चाहन्छन्, त्यो राज्यको आवश्यकता के छ, यति तिनवटा कुराको चाहिँ कम्बिनेसन गरेर हामीले त्यो वातावरण बनाइदिउँ भने विदेश पलायन रोकिन्छ, अथवा पढ्न जाने विद्यार्थीको कुरा गर्नु, उनीहरूले चाहिँ कुन युनिभर्सिटीमा पढायो भने कुन कोर्स यहाँ पढ्न चाहेका छन्, त्यो कुरा चाहिँ हामीले हाम्रो युनिभर्सिटीमा पढाउन, यहाँ त छ नि त 21 युनिभर्सिटी छ नि त, किन सबैले चाहिँ आर्ट्स पढाउनु पर्ने, किन सबैले एजुकेसन पढाउनु पर्ने, नयाँ नयाँ हाम्रो विद्यार्थी के पढ्न अमेरिका गइरहेछन्, के पढ्न युरोप गइरहेछन्, त्यो कुरा हामी यहीँ पढायौँ नि त, त्यसपछि विद्यार्थी पनि रोकिन्छन् अनि युवाको रोजगारी वैदेशिक रोजगारी पलायन पनि रोकिन्छ।
हामीले देशमा सङ्घीय शासन प्रणाली लागू गरेपछि स्थानीय तहहरू शक्तिशाली भएका छन्, तर स्थानीय स्तरमै रोजगारी र गुणस्तरीय शिक्षा स्वास्थ्यको सुनिश्चितता नहुँदा बसाइसराई रोकिएन, यसलाई व्यवस्थित गर्न स्थानीय सरकारको योजना कहाँनिर र पुगेन जस्तो लाग्छ।
तपाईँले राम्रो कुरा गर्नुभयो, मलाई चाहिँ यसको सठिक एक वाक्यको जवाब चाहिँ के लाग्छ भने मलाई गाउँमा सिंहदरार पुगे तर सिंहदरारसँग अवसर पुगेन कि, त्यस कारणले गर्दाखेरि चाहिँ मान्छे गाउँमा रोकिएन। तपाईँले चाहिँ डेटा हेर्नुभयो भने हामीले संघीयताले प्रशस्त अवसर चाहिँ गाउँ गाउँमै दिन्छ, टोल टोलमै दिन्छ, वार्ड वार्डमै दिन्छ भनेर हामीले प्रदेशमै दिन्छ भनेर हामीले चाहिँ धेरै ठाउँ भन्यौँ। हाम्रो डकुमेन्टहरूले पनि त्यस्ता कुराहरू चाहिँ लेखे, संविधानमा पनि हामीले चाहिँ अब गाउँलाई चाहिँ एउटा सरकारको रूपमा चाहिँ हामीले व्याख्या गर्यौँ। तर हामीलाई संयोग भन्नुहुन्छ कि वियोग भन्नुहुन्छ, जब हामीले चाहिँ संघीयता कार्यान्वयनमा चाहिँ ल्यायौँ त्यस पछाडि चाहिँ गाउँबाट सहरतिर बस्ने सर्ने क्रम चाहिँ तीव्र रूपमा बढेको, र अहिले तपाईँले चाहिँ गाउँको कुरा गर्नुभयो, जम्मा नेपालमा 460 चाहिँ गाउँपालिका छन्, त्यसमध्ये 250 गाउँपालिका जनसङ्ख्या घट्दो अवस्थामा छ, 293 नगरपालिका छन्, त्यसमध्ये तपाईँको 69 नगरपालिकाको चाहिँ जनसङ्ख्या वृद्धि घट्दो अवस्थामा छ। त्यो भनेको चाहिँ के हो भने उनीहरूले त्यहाँ अवसर सिर्जना गर्न सकेनन्। अब तपाईँले किन सकेनन् भन्नुभयो, मैले चाहिँ आफ्नो मेरो अध्ययन अनुसन्धानको क्रममा चाहिँ मैले विभिन्न ठाउँका चाहिँ मेयरहरूसँग अध्यक्षहरू सोद्धाखेरि उहाँले के भन्नुहुन्छ भने यो चाहिँ हाम्रो औकातको कुरा रहेन, हामीले चाहिँ रोजगारी सिर्जना गर्ने कुरा हाम्रो औकातको कुरा रहेन, यो चाहिँ सङ्घीय सरकारले नै नीति कार्यक्रम ल्याउनु पर्यो, भन्ने कुरा उहाँहरूले गर्नुहुन्छ। तर मलाई के लाग्छ भने स्थानीय स्रोत साधनको प्रयोग गरेर, स्थानीय कच्चा पदार्थको प्रयोग गरेर युवाहरूलाई रोजगारी दिने कुरा चाहिँ एउटा उहाँहरूले सिर्जना गर्न सक्नुहुन्छ। तर अर्को कुरा पनि छ नि त, एउटा हाम्रो मनोविज्ञानको कुरा पनि छ क्या, यसमा बसाइसराई भनेको चाहिँ मनोविज्ञानसँग सम्बन्धित कुरा पनि हो। तपाईँको छिमेकी चाहिँ कतारमा गएर चाहिँ काम गरिरहेको छ भनेपछि अब तपाईँलाई त्यहाँ गाउँमा चाहिँ तपाईँले केही काम गर्न थाल्नु हो भने तपाईँ चाहिँ एउटा चाहिँ अलिकति खिचिटुरीको पात्र पनि हुनुहुन्छ क्या। मान्छेले चाहिँ तेरो साथी चाहिँ उहाँको विदेशको, त यहाँ चाहिँ खेत खनिरहेछस्, तँ हलो जोतिरहेछस् भनेर भनिदिने चलन छ। त्यसकारण हाम्रो यो मनोविज्ञान पनि बदल्नु, समाजको एउटा मनोविज्ञान पनि बदल्नु पर्ने चाहिँ अवस्था देख्छु मैले।
बसाइसराईको मारमा परेका स्थानीय तहहरूले आफ्नो भूगोलमा मानिसहरूलाई टिकाइराख्न नव प्रवर्धनात्मक वा विशेष कार्यक्रमहरू ल्याउन जरुरी छ,
यो कार्यक्रम ल्याइरहेका छन् केही केही गाउँपालिकाहरूले। जस्तो अहिले भर्खरको नीति कार्यक्रम पनि तपाईँले पढ्नुभयो भने विभिन्न गाउँपालिकाले चाहिँ यस्तो खालको चाहिँ कार्यक्रमहरू ल्याएका छन्। जस्तो धनकुटामा चाहिँ एउटा गाउँपालिकाले के भनेको छ भने बसाइ जानेलाई बाई बाई, बसाइ सरेर आउनेलाई चाहिँ दुनु गाई भनेको छ है। त्यो दुनु गाई उसले चाहिँ 2075 सालदेखि लागू भएको कार्यक्रम हो। यसपालिदेखि उसले नयाँ कार्यक्रम के ल्याइदिन्छ, जो बसाइ सरेर आउँछ उसलाई चाहिँ 3,00,000 रुपियाँ बराबरको घर बनाइदिने हो। अलिकति माथितिर तेर्थुमको अर्को गाउँपालिकाले, छिमेकी गाउँपालिकाले हेर्नुभयो भने त्यहाँ चाहिँ पहिला 5,00,000 रुपियाँ दिने बसाइ सरेर आउने मान्छेलाई, पछि त्यहाँ पनि मान्छेलाई चाहिँ जो बसाइ सरेर आउँछ उसलाई चाहिँ विभिन्न खालका अनुदान, सहुलियत, ऋण यस्तो सुविधाहरू दिएको छ। र तपाईँको विभिन्न ठाउँमा लगभग लगभग मैले चाहिँ यसो मैले अहिलेसम्म पाउँदाखेरि करिब 15 चाहिँ गाउँपालिकाहरूले, नगरपालिकाहरूले चाहिँ बसाइ सरेर आउनेलाई यस्ता खालका इन्सेन्टिभहरू घोषणा गरेका छन्। तर मलाई चाहिँ के लाग्छ भने यस्तो इन्सेन्टिभले चाहिँ बसाइ सरेलाई धेरै आकर्षण गर्दैन, इन्सेन्टिभले आकर्षण गर्दैन र यो फेलर पनि हुन्छ। किनभने तपाईँ आउनुहुन्छ, एक वर्ष बस्नुहुन्छ, 3,00,000 रुपियाँ लिनुहुन्छ अथवा एउटा गाई लिनुहुन्छ, अर्को वर्ष गाइड गरेर जम्मै फेरि जहाँ हो त्यहीँ जानुहुन्छ, त्यो सम्भावना प्रबल हुन्छ। त्यसले गर्दाखेरि चाहिँ के हो भने तपाईँले चाहिँ गाईको दुधमा चाहिँ तपाईँको अनुदान दिनुहोस् न, प्रति लिटर 20 रुपियाँ अनुदान भनिदिनुहोस् त। उसले चाहिँ 1 लिटर दुध 60 रुपियाँ बेच्छ भने उसले पाउन चाहिँ 80 रुपियाँ पाउने भयो। त्यस कारण अलिकति दीर्घकालीन मान्छेलाई आफू पनि अलिकति मोटिभ हुने गरिका कार्यक्रम ल्यायो भने यो चाहिँ जनसङ्ख्या अडिन्छ। र अर्को चाहिँ हामीले जनसङ्ख्या घट्ने कारण चाहिँ खालि बसाइ सरेर मात्रै पनि त होइन नि त, दुईवटा कुराले जनसङ्ख्या घट्छ या बढ्छ, जन्म पनि त हो नि त, जन्म पनि कम भएर जनसङ्ख्या घटिरहेको छ हाम्रो। अहिले प्रजनन दर पनि एकदमै घटेको छ। अहिले हाम्रो चाहिँ डेटाले के देखाउँछ भने, सेन्ससले जनगणनाले के देखाउँछ भने, एकजना महिलाले 2 भन्दा कम मात्रै बच्चा जन्माउँछन्। अहिले 1.9 छ कुल प्रजनन दर महिलाको। त्यसो हुँदाखेरि त के भने गाउँमा जनसङ्ख्या घट्ने कारण त एक त युवा छैनन् होइन, त्यहाँ चाहिँ स्वाभाविक रूपले चाहिँ मान्छेले परिवार योजना चाहिँ गर्न पाइरहेको छैन होइन, चाहेको बेला बच्चा जन्मिरहेको छैन, अनि बच्चा पनि कम जन्मिने, त्यहाँ भएका मान्छे उठेर हिँड्ने भएपछि गाउँ त यसरी ताउने भाइ। त्यसकारण चाहिँ अर्को पनि तपाईँले सुन्नुभयो होला, यसपालि विभिन्न गाउँपालिकाहरूले चाहिँ जसले बढी बच्चा जन्माउँछ उसलाई पनि इन्सेन्टिभको घोषणा गरेका छन्। कसैले 10,000 दिने बनाएका छन्, कसैले 5,000 दिने बनाएका छन्, कसैले 4 वर्ष 5 वर्षसम्म चाहिँ महिनाको चाहिँ 1,000 दिने भनेका छन्। अब यो कुराले पनि मलाई चाहिँ यो त्यति धेरै सफल हुन्छ जस्तो मलाई लाग्दैन, किनभने तपाईँको चाहिँ एकपल्ट पैसा दिएर के गर्नुहुन्छ, मान्छेले बच्चा किन जन्माइरहेका छन् भन्दाखेरि शिक्षा महँगो भयो, स्वास्थ्य महँगो, पालन पोषण महँगो, हुर्काउन महँगो भनेर हो नि त। त्यसकारण त्यस्तो कुराको लागि बाबा मलाई चाहिँ राम्रो खालको रोजगारी दिनु न, मान्छे त्यतापट्टि आकर्षित भइहाल्छ नि। त्यसकारण जनसङ्ख्या हाम्रो यो घट्ने कारण चाहिँ विभिन्न खालका कारण छन्। स्थानीय तहले फेरि पनि मैले भन्छु, त्यहीँको स्रोत साधन, त्यहीँको कच्चा पदार्थहरू प्रयोग गरेर चाहिँ साना खालका उद्योगहरू चलाउने गर्ने, एउटा आम समाजले पनि हाम्रो चाहिँ गाउँठाउँमै केही काम गर्नुपर्छ भनेर मनोविज्ञान बनाउने काम गरियो भने जनसङ्ख्या चाहिँ अडिन सक्छ भन्ने मलाई लाग्छ।
राज्यले विभिन्न खालका अवसरहरूको सिर्जना गरेका छौँ भनेर भनिरहेको छ र त्यो विभिन्न बजेटहरू मार्फत, विभिन्न कार्यक्रमहरू मार्फत पनि घोषणा गरिरहेका तपाईँ हामीले देख्छौँ, सुन्छौँ र हेर्छौँ, पढ्छौँ पनि। तर जनसङ्ख्या बसाइसराईमा त्यसले तात्विक असर गरिरहेको छैन अथवा तात्विक फरक पारेको छैन, यसको कारण चाहिँ के हो?
हाम्रो पब्लिकले के चाहेको छ र राज्यले के दिइरहेको छ, यो दुईवटा कुराको भेट हुन सकिरहेको छैन क्या। पब्लिकले के चाहना गरेको छ र राज्यले के दिइरहेको छ भन्ने कुरा भेट नहुँदाखेरि चाहिँ के भयो भने दुइटै आफ्नो बाटो लाग्यो क्या। राज्यको नीति चाहिँ एउटा बाटो हिँडो, व्यक्ति चाहिँ अर्को बाटो हिँडेर चाहिँ अर्को ठाउँ गयो क्या। त्यसकारण जस्तो मान्नुहोस्, तपाईँको रामेछाप चाहिँ देशको सबैभन्दा बढी बसाइ सरेर भएको चाहिँ जिल्ला हो, आउट माइग्रेसन त्यहाँबाट बाहिर जाने, तर रामेछापको मान्छेले चाहिँ के खोजिरहेको छ त, किन ऊ त्यहाँ बस्न चाहिरहेको छैन त भन्ने कुरा त राज्यले पहिले अनुसन्धान गर्नु पर्यो क्या। अनि त्यस पछाडि त्यहाँबाट निस्केको निचोडको आधारमा कार्यान्वयन गर्नु पर्यो। फेरि अर्को कुरा म के भन्छु भने, खाली जमिन हुन भने, खाली जमिन भयो भने हुन दिनु न त, त्यो खाली जमिनलाई त हामीले अरू प्रयोजनमा राज्यले प्रयोग गर्नु पर्यो नि त। ठुल्ठुला कृषि फार्म बनाएर हामी रामेछापमा जुनारो खेती गरौँ त, जुनार फ्याक्ट्री चाहिँ खोलिदिउँ न त त्यहाँ, अनि त्यहाँ घर बनाउनु पर्छ भन्ने छैन। मान्छे त जहाँ अनुकूल छ त्यहाँ आएर बस्छ, तर उसको खेतमा चाहिँ राज्यले खेत लिजमा लियोस् र चाहिँ त्यहाँ जुनार खेती गरोस्, बदाम खेती गरोस्, अनार खेती गरोस्, अथवा त्यहाँ कुन ठाउँको के सम्भावना छ त्यस्तो खालको चाहिँ उत्पादन गरोस् न, अनि त्यसको त मार्केट आफै भइहाल्छ नि होइन। त्यसकारण चाहिँ के हो भने, हामीले चाहिँ मान्छेलाई चाहिँ बसाइ सराई रोक्न कोसिस गरिराख्दाखेरि अथवा किन रोकिएन भनिराख्दाखेरि चाहिँ हामी मान्छेको चाहना, त्यो ठाउँको अवस्था र राज्यको नीतिलाई चाहिँ हामीले म्याचिङ गरेर हेर्नुपर्ने हुन्छ। त्यो नभएको कारणले गर्दाखेरि चाहिँ यस्तो भएको र हामीले एकरो बसाइ सरेर रोक्छौँ मात्रै भनेर पनि हुन्न। अहिले जो बसाइ सरेर रोक्नुपर्छ भनेर लागिरहेको छ ऊ पनि बसाइ सरुवा नै हो क्या। बसाइ सरेर आएको मान्छेले त्यो कुरा वर्ता गरिरहेको छ क्या होइन। त्यसकारण आफू चाहिँ हिँड्ने अनि उसलाई चाहिँ ती बस भन्ने भएन नि त, आफू के कारणले हिँडे भन्ने कुरा चाहिँ उसले महसुस गर्नु पऱ्यो। त्यस्ता खालका मान्छेले राज्यको नीति निर्माणमा पुगेका छन् त, ती मान्छेले चाहिँ म के कारणले हिँड्ने भन्ने कुरा आफैलाई महसुस गरे भने त्यो ठाउँमा चाहिँ त्यो कुरा उनीहरूले निर्माण गरिदिने गरे भने मान्छे रोकिन सक्छन् अथवा अर्को ठाउँको मान्छे त्यहाँ गएर बस्न सक्छ।
चेतन सर, यहाँले अघि कुराकानीको क्रममा पनि भन्नुभयो नेपालको जनसङ्ख्या नीति 2081 छ र त्यसमा जनसङ्ख्या बसाइ सरेलाई नियन्त्रण गर्न अथवा रोक्न सकिन्छ भन्ने छ, कसरी रोक्न सकिन्छ भन्ने छैन। यो खालको नीति जहाँ कानुनी रूपमा स्पष्टता देखिँदैन, यस्ता खालका नीति नियम कानुनहरूलाई कसरी सुधार गर्नुपर्ने देखिन्छ?
अब यस्तो छ, यो राज्यको जनसङ्ख्या नीति भनेको चाहिँ आफै कार्यान्वयन हुने चाहिँ कुरा भएन, त्यो चाहिँ के भने एउटा डकुमेन्ट हो, त्यो डकुमेन्टलाई राज्यका प्रधानमन्त्रीदेखि लिएर मन्त्री, त्यस पछाडि प्रदेश सरकार, स्थानीय तह, वाडा, यी सबैले कार्यान्वयन गर्ने हो क्या। मलाई के लाग्छ भने कुनै बेला जनसङ्ख्या नियन्त्रण चाहिँ यस्तो एउटा चाहिँ एकीकृत कार्यक्रम थियो कि तपाईँले बाटो बनाउँदाखेरि पनि त्यहाँ जनसङ्ख्या नियन्त्रणको चाहिँ एउटा प्याकेज हुन्थ्यो क्या, होइन? अथवा तपाईँले चाहिँ कहीँ भवन बनाउँदा पनि जनसङ्ख्या नियन्त्रणको अर्को प्याकेज हुन्थ्यो, अथवा तपाईँले चाहिँ क्यान्सर सम्बन्धी कहीँ जनचेतना जगाउँदै हुनुहुन्छ भने त्यहाँ जनसङ्ख्या नियन्त्रण सम्बन्धी एउटा प्याकेज हुन्थ्यो क्या। त्यस्तै अब अहिले चाहिँ तपाईँको यो बसाइसराई सम्बन्धी प्याकेज अथवा जनसङ्ख्या सन्तुलन सम्बन्धी प्याकेज चाहिँ अब हामीले हरेक कार्यक्रममा इन्टिग्रेटेड गरेर लानुपर्नेछ, हरेक कार्यक्रममा एकीकृत गरेर लानुपर्छ। कृषिको कार्यक्रम पनि कहीँ न कहीँ बसाइसराई झल्किनु पर्यो, अर्थको कार्यक्रम पनि कहीँ न कहीँ बसाइसराई झल्किनु पर्यो, संचारको कार्यक्रम पनि कहीँ न कहीँ बसाइसराई झल्किनु पर्यो, पालिकाको कार्यक्रम पनि कहीँ न कहीँ बसाइसराई झल्किनु पर्यो। अनि नै यसले चाहिँ तपाईँको मान्छेले यो कुरालाई महसुस गर्न सक्छन्। नत्र भने चाहिँ अझ पनि मलाई के लाग्छ, नीतिगत तहमा यो चाहिँ गतिलो गरी बसै भएको छैन। बसाइसराई विषय चाहिँ यसले गरेका असरहरूको विषयमा चाहिँ ठुलो बहस चाहिँ अहिले पनि सृजना हुन सकिरहेको छैन।
चेतन सर, हामी कार्यक्रमको अन्तिममा छौँ। विश्व जनसङ्ख्या दिवसको सन्दर्भमा रेडियो सुनिरहनु भएका आम श्रोता, युवा वर्ग र नीति निर्माण तहका व्यक्तिहरूलाई यहाँको सन्देश तथा सुझाव के छ?
अलिकति यसपालिको यो विश्व जनसङ्ख्या दिवसको नारा पनि के छ भने तपाईँको युवाका आकांक्षाहरू चाहिँ पुरा गर्नको लागि चाहिँ एउटा वातावरण दिउँ भन्ने खालको चाहिँ थिममा छ, त्यो भावार्थमा छ। भनेको चाहिँ अहिले चाहिँ नेपाल के भने म चाहिँ तन्नेरहरूको देश भन्छु नेपाललाई। अहिले युवा युवा छन्, हामीले चाहिँ अहिले जेन्जी भन्छौँ। जेन्जीहरू चाहिँ अहिले झन् कुल जनसङ्ख्याको 31% छन्, 31% जेन्जीहरू मात्रै छन्। त्यसपछि युवा जनसङ्ख्या भन्नु भने झन् 42% जस्तो युवा जनसङ्ख्या छ। त्यसकारण के भने अब हामीले के गर्नु पर्यो भने सबैले चाहिँ हामीले अब अहिले चाहिँ सरकार पनि युवाकै छ, सांसदहरू पनि युवा नै आउनु भएको छ। भनेपछि अब हामीले हाम्रो चाहिँ यो जुन उमेरको प्रतिनिधित्व गरेर आइएको छ त्यो उमेरलाई लक्षित गरेर कार्यक्रमहरू गर्नु पर्यो क्या। त्यो उमेरकालाई लक्षित गरेर कार्यक्रम गर्नु पर्यो। अहिले हामी चाहिँ युवाको मेजोरिटी भएको देश भएको भएर हामीले युवा लक्षित कार्यक्रम गर्नु पर्यो। र युवा लक्षित कार्यक्रम भनेको के भने पहिलो कुरा हाम्रो चाहिँ एयरपोर्टमा युवाहरूको लाइन चाहिँ छोटो हुनु पर्यो अब, होइन? एयरपोर्टमा युवाहरूको लाइन लामो होइन, छोटो हुनु पर्यो। त्यसको अर्थ के भने जब एयरपोर्टमा तपाईँले युवाको लाइन छोटो देख्नुहुन्छ भनेपछि हाम्रा गाउँठाउँमा रोजगारी सृजना भएछ, युवाहरू यतै चाहिँ बस्न पढ्न थालेछन् भन्ने कुरा देखिन्छ। त्यसकारण हाम्रो इन्डिकेटर चाहिँ के भने एयरपोर्टको लाइन हो। हाम्रो चाहिँ गाउँमा यो पपुलेसनका इस्युजहरू अथवा माइग्रेसनका इस्युजहरू सम्बोधन भयो कि भएन भनेर चाहिँ एउटा हेर्ने मूल्याङ्कन गर्ने इन्डिकेटर चाहिँ एयरपोर्टको लाइन हो। त्यो एयरपोर्टको लाइन छोटो बनाउने तर्फ चाहिँ अब राज्यले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
हस्, मलाई पनि यो मौका दिनुभयो, केही कुरा राख्ने अवसर पनि दिनुभयो। यसका लागि तपाईँ र रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद।
अहिले सुन्नुभयो जनसङ्ख्या विज्ञ तथा पत्रकार चेतन अधिकारीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई विश्व जनसङ्ख्या दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौँ। नमस्कार।